तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
एसपीएस, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। कार्यक्रम शुरू गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका वुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति एसबीएस नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोतावृन्द, हरेक मंगलबार बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबीएस नेपालीको रेडियो कार्यक्रम बिहिबार र आइतबार एसबीएस रेडियो 2 मा अपरान्ह 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत पनि तपाईँले सुन्न सक्नुहुन्छ। र यो कार्यक्रम चाहिँ आइरहेको छ बिहिबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष, र त्यसका साथसाथै हामी आइतबार पुनः प्रसारण एसबीएस रेडियो 2 मा आइरहेका छौँ अपरान्ह 4 देखि 5 बजेसम्म। मेरो नाम हो दिनिता रिसाल र म चाहिँ ठ्याक्कै मेलबर्नको फ्लिन्डर्स स्ट्रिट स्टेसन अगाडि रहेको फेडरेसन स्क्वेयरमा, जुन एसबीएसको कार्यालय छ, त्यहाँको स्टुडियो 6 बाट आइरहेकी छु। र हामीलाई बिहिबार, आइतबार वा पडकास्टमा, क्याचअप रेडियोमा, अन्य सबै ठाउँमा सुनिरहनुभएका श्रोताहरूलाई चिसो चिसो मेलबर्नबाट न्यानो न्यानो नमस्कार फेरि पनि भन्न चाहन्छु। तपाईँले यसका साथै हामीलाई डिजिटल रेडियोमा एसबीएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसबीएस साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। र श्रोताहरू, यो सँगै गीत सङ्गीत चाहिँ अलिक कम भयो जस्तो तपाईँलाई लागेको छ भने त्यसको लागि हामीले लिएर आएका छौँ नेपाली म्युजिक आवर, नेपाली हिट्स, जसमा तपाईँले नयाँ र सदाबहार नेपाली गीतहरू 1 घण्टासम्म सुन्न सक्नुहुन्छ। हरेक सोमबार दिउँसो 2 देखि 3 बजेसम्म आउँछ त्यो चाहिँ एसबीएस साउथ एसियनमा, वा आफ्नो फुर्सदको समयमा हाम्रो वेबसाइट वा एसबीएस अडियो एपमा गएर क्याचअप रेडियोमा पनि तपाईँले सुन्न सक्नुहुन्छ। र अब चाहिँ कुरा गरौँ आजको कार्यक्रममा राखिने विषयहरूबारे। हरेक बिहिबार चाहिँ आज पनि हामी सुरु गर्नेछौँ साप्ताहिक विश्व समाचारबाट। त्यसै गरी विश्वमा नै अहिले अब हेडलाइन बनेको अर्को विषयमा हामी आज चर्चा गर्नेछौँ, युक्रेन, रुस र युक्रेन बीचको शान्ति सम्झौताको प्रक्रियामा चाहिँ के भइरहेको छ, यसमा अमेरिकाको भूमिका के छ, युरोपको भूमिका के छ, केही बेरमा चर्चा गरौँला। त्यस्तै नेपालतिर पनि लाग्नेछौँ दृष्टिविहीन महिला क्रिकेट विश्वकप, जुन पहिलो पटक आयोजना भएको थियो त्यसमा नेपाल उपविजेता हुन सफल भएको थियो, टोलीकी एक सदस्यसँगको कुराकानी हामी जोड्नेछौँ। त्यस्तै गरी एसबीएस एक्जामिन्सको अर्को पडकास्ट श्रृङ्खला सुनाउला हरेक बिहिबारको कार्यक्रम झैँ, र समयले साथ दिएमा रमाइलो गीत सङ्गीत छँदैछ। तपाईँ हामीलाई कहाँबाट के गर्दै सुन्दै हुनुहुन्छ, के कस्ता विषयहरूबारे तपाईँ सुन्न चाहनुहुन्छ, कार्यक्रम कस्तो लाग्दै आएको छ, हामीलाई तपाईँहरूले मेसेज पठाउन सक्नुहुन्छ। नम्बर म भन्न गइरहेकी छु, नोट गर्नुहोस् है त, 0439799767। नम्बर फेरि पनि एकपटक, 0439799767। अङ्ग्रेजीमा पनि भनिहालौँ, 0439799767 0439799767। र तपाईँ हामीसँग सोसियल मिडियामा पनि जोडिन सक्नुहुन्छ। फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबीएस नेपाली, जहाँ तपाईँले केही रमाइला भिडियो सामग्रीहरू, कुराकानीहरू हेर्न सक्नुहुन्छ, हामीलाई मेसेज पठाउन सक्नुहुन्छ। र हाम्रा पडकास्ट र विशेष भिडियो सामग्रीहरू चाहिँ युट्युबमा पनि उपलब्ध छन् श्रोतावृन्द। युट्युबमा भने हामी @sbssouthasianको नाममा उपलब्ध रहेका छौँ। र हाम्रो बारेमा यो सबै जानकारीपछि अब भने कार्यक्रम सुरु गरौं गत 7 दिनका प्रमुख विश्व समाचारबाट। र हेडलाइन्समा के विषय रहेका छन् त बताउँदै हुनुहुन्छ सहकर्मी कृष्ण पोखरेल।
धन्यवाद दिनिताजी र सम्पूर्ण श्रोताहरूलाई पनि मेरो नमस्कार। अब चाहिँ यस हप्ताका मुख्य विश्व समाचार सुन्नतर्फ लागौँ। सुरुमा प्रमुख समाचार। दक्षिण पूर्वी एसियामा 1400 जनाको मृत्यु हुने गरी आएको बाढी जलवायु चेतावनी रहेको वैज्ञानिकहरूको भनाई। मलेसियन एयरको MH370 विमानको खोजी कार्यलाई नो फाइन नो फी अन्तर्गत एक रोबोटिक कम्पनीले निरन्तरता दिने र लिड्स युनाइटेडसँग 3-1 हारपछि चेल्सीको प्रिमियर लिग उपाधि जित्ने आशामा ठूलो धक्का। अब समाचार विस्तारमा। हालै दक्षिण पूर्वी एसियामा आएको बाढी र यसले निम्ति आएको जनधनको क्षति आकस्मिक नभइकन जलवायु सम्बन्धी चेतावनी रहेको वैज्ञानिकहरूले बताएका छन्। विश्व वातावरण सम्बन्धी संस्थाले सन् 2024 तापक्रममा कार्बन डाइअक्साइडको वायुमण्डलीय स्तरको रेकर्ड सबैभन्दा बढी रहेको बताएको छ। विज्ञहरूका अनुसार समुद्री तापक्रमले आँधीबेहरीलाई बढी ऊर्जा प्रदान गर्ने गर्दछ र बढ्दो तापक्रमले यसको लहरलाई बढाउने गर्दछ। WMOले एसिया जलवायु परिवर्तनको मारमा रहेको पनि बताएको छ। यहाँको तापक्रम विश्वव्यापी भन्दा दोब्बर छिटो बढिरहेको बताइएको छ। पछिल्लो समय दक्षिण पूर्वी एसियाका विभिन्न स्थानमा बाढी र मौसमी प्रभावका कारण 1400 जनाले ज्यान गुमाएका छन्। यता ब्राजिलमा जलवायु सम्बन्धी सम्मेलन COP30 को अन्तिम नतिजा निराशाजनक रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बताएका छन्। 2 हप्तासम्म वार्तापछि विश्वव्यापी तापक्रम वृद्धिको सामना गर्ने गरिब मुलुकहरूका लागि वित्त सहयोग बढाउने निर्णय भएको छ। तर सम्झौतामा फोसिल फ्युलका बारेका उल्लेखहरूलाई व्यवस्था गरिएको बताइएको छ, जसमा आलोचकहरूले विश्वले आफ्नो प्रयोगलाई चरणबद्ध रूपमा घटाउनुपर्छ भन्ने अघिल्ला सहमतिहरूबाट पछि हटिरहेको बताएका छन्। यद्यपि गुटेरेसले अमेरिका सहभागी नहुँदा र भू राजनैतिक तनावका बीच पनि बहुपक्षीयताले अझै काम गर्छ भन्ने कुरा देखाएको बताए।
I think it is remarkable that with the United States out and campaigning against, with the fossil fuel industry clearly determined to make sure that things would not move forward, because today it is clear that renewables are cheaper, and it is clear that they are the solution. With all these movements against, it was possible to have an agreement. And this shows that multilateralism works.
धेरै राष्ट्रहरूले बलियो योजना नबनाइकनै सम्मेलन सकिएको भन्दै आलोचना पनि गरेका छन्। अर्को समाचारमा चाहिँ इजरायलको संसदले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 बुँदे युद्धविराम योजनालाई अनुमोदन गर्ने दिशामा पहिलो कदम चालेको छ। 3 भागमध्ये पहिलो भाग सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सहित गठबन्धन सांसदहरूले 17 बहिष्कार गरेको भए तापनि विपक्षी नेता यर लोपिडले प्रस्ताव पेश गरेका थिए। लोपिडले सबै दललाई योजनाप्रति एकताबद्ध हुन आग्रह पनि गरेका छन्।
Israel, by virtue of its sovereign authority, hereby reaffirms President Trump's 20-point plan, calls upon its neighboring states to establish regional peace with it, and expresses its gratitude
अर्को समाचारमा चाहिँ युरोपेली आयोगले आगामी 2 वर्षका लागि युक्रेनमा आर्थिक आवश्यकताहरू पूरा गर्न रुसी केन्द्रीय बैंकका सम्पत्ति प्रयोग गर्ने बारेमा 2 प्रस्ताव अगाडि सारेको छ। दि EU एक्जिक्युटिभले 5 कानूनी प्रस्तावहरूको सेट प्रस्तुत गरेको छ, जसमा बेल्जियममा राखिएको रुसी सम्पत्तिहरूमा आधारित क्षतिपूर्ति ऋण समावेश छ। अर्को समाचारमा चाहिँ हङकङमा अपार्टमेन्ट भवनमा लागेको आगलागीमा परि मृत्यु हुनेको संख्या 159 पुगेको छ। प्रहरीले भवनको फायर अलार्म बन्द गरेको आरोपमा 6 पक्राउ गरेको छ। मारिनेहरूमा 1 नाबालकदेखि 97 मानिससम्म परेका छन्। करिब 40 जलेका 8 मध्ये 7 भवनमा खोजी गरिसकेको प्रहरीको भनाइ छ। अझ पनि 30 मानिसहरू हराइरहेका छन्। त्यहाँका प्रहरी कमिसनरले खोजी कार्य अझै बाँकी रहेको बताए।
Finish our work yet, because as you can see, the scaffoldings, a lot of bamboos that they have fallen down. So we still need to do some work on those bamboos to see any remainings or any bodies were covered by these bamboos.
अर्को समाचारमा चाहिँ हलिउडका चर्चित कलाकार म्याथ्यु पेरीलाई किटामिन आपूर्ति गर्ने क्यालिफोर्नियाका एक डाक्टरलाई 30 जेल सजाय सुनाइएको छ। लामो समयको अनुसन्धानपछि भूमिगत औषधि सञ्जालमा साल्वाडोर प्लेसिनका सहित अन्य 4 आरोपित बनाइएको छ। उनले किटामिन वितरणका 4 अभियोगहरू स्वीकार गरेका छन्। कलाकार पेरी लामो समय डिप्रेसन र विभिन्न खाले लतमा परेको बताइन्छ। 54 पेरीलाई सन् 2023 घरमा मृत फेला पारिएको थियो। अर्को समाचारमा चाहिँ मलेसियन एयरको फ्लाइट MH370 को खोजीलाई डिसेम्बर अक्टोबर 30 पुनः सुचारू गरिने भएको छ। सन् 2014 क्वालालम्पुरबाट 239 मानिसहरू बोकेर हिँडेको विमान हराएको थियो। रोबोटिक्स कम्पनी ओसन इन्फिनिटीले नो फाइन नो फी अर्थात् फेला नपारे शुल्क नलिने शर्तमा खोजी कार्य सुचारू गर्न लागेको हो। विमानको अंश फेला बारेमा भने कम्पनीले 7 करोड अमेरिकी डलर बराबरको शुल्क लिने बताइएको छ। अर्को समाचारमा चाहिँ हजारौंको संख्यामा एयरबस A320 विमानहरू ग्राउन्डेड हुँदा लाखौं यात्रुहरू समस्यामा परेका छन्। अमेरिकी विमान कम्पनीको एक जहाजले आकस्मिक रूपमा अल्टिच्युड गुमाएपछि भएको समस्या, सफ्टवेयरमा आएको त्रुटि र कस्मिक रेडिएसनका कारण भएको एयरबसले जनाएको छ। सब अटोमिक पार्टिकलहरूले विमानको कम्प्युटर मेमोरीलाई असर गरेर इलेक्ट्रोनिक्सले अनियमित व्यवहार गरेको बताइएको छ। ब्लुमबर्गका उड्डयन संवाददाता बेनेडिक्ट कामेल भने यो समस्या नहट्ने बताउँछन्।
I mean, software does is susceptible to this, and the higher you fly or the higher you are, the more you are exposed to these small particles that whiz around the air. And obviously, aircraft manufacturers try to sort of minimize that by having robust software, as much redundancy built into that software as they can.
अब भने खेल समाचारमा फुटबल। चेल्सीको प्रिमियर लिग उपाधि जित्ने आशामा ठूलो धक्का लागेको छ। लिड्स युनाइटेडसँग 3-1 हार बेहोरेपछि टोलीलाई पुच्छरमा पुर्याएको हो। लिड्सको आक्रमक शुरूआत गर्दै 6 मिनटमा याका ह्युवलले पहिलो गोल गरेका थिए। अर्को गोल हाफ टाइमभन्दा ठिक 2 मिनट अघि भएको थियो। चेल्सीका प्रशिक्षक इन्जो मुरेस्काले लिड्स निकै प्रभावशाली प्रतिद्वन्दी भएको प्रतिक्रिया दिए। हस् त यसका साथै यस हप्ताका प्रमुख विश्व समाचार यति नै। सुरक्षित रहनुहोस्, नमस्कार। कार्यक्रमका बाँकी प्रसङ्ग चाहिँ सहकर्मी
धन्यवाद कृष्णजी। र एसबीएस नेपाली कार्यक्रम सुनिरहनुभएका श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत छ। म दिनिता रिसाल तपाईँको साथमा छु र शुरूआतमा भने चाहिँ अब भने एउटा अन्तर्राष्ट्रिय प्रसंगलाई जोड्ने समय भएको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नर र अमेरिकी विशेष दूत स्टीभ विटकफसँग युक्रेनमा जारी युद्ध अन्त्यका लागि सम्भावित उपायबारे मस्कोमा वार्ता गरेका छन्। बैठक शुरू हुनु ठिक अघि राष्ट्रपति पुटिनले युरोप लाई चेतावनी दिँदै रूससँग युद्ध भएको भए छिटो पराजय भोग्नुपर्ने बताएका थिए। उनले युक्रेनको विषयमा युरोपेली देशहरूले अघि सारेका वैकल्पिक प्रस्तावहरू रूसका लागि पूर्ण रूपमा अस्वीकार्य रहेको पनि जनाएका छन्। शान्ति प्रस्तावको उक्त मस्यौदाले युक्रेनमा गत 4 वर्षदेखि जारी द्वन्द्व रोक्ने आशा संयुक्त राज्य अमेरिकाको रहेको छ। अस्ट्रेलियाको समयअनुसार बुधबार बिहान सम्पन्न भएको अमेरिकाका विटकफ र कुश्नर र रूसी राष्ट्रपति पुटिन बीचको सो वार्ता करिब 5 घण्टा चलेको बताइएको छ। यद्यपि वार्ता अघि नै राष्ट्रपति पुटिनले युद्ध अन्त्यका लागि अमेरिकाले गर्दै आएका प्रयासहरूलाई युक्रेनका युरोपेली सहयोगीहरूले बिथोल्न खोजिरहेको भनी आरोप लगाएका थिए।
Они же на стороне войны.
They are on the side of the war. Even when they try to supposedly introduce some changes to Trump's proposal, we see clearly what they are doing. All these changes are aimed at only one thing, to completely block the entire peace process by putting forward demands that are absolutely unacceptable for Russia. They understand this. By doing so, they then intend to blame Russia for the collapse of this peace process. That is their goal. We see this clearly.
Вот в чём их цель. Мы это отчётливо видим.
Юропле युद्ध चाहेमा रुस पनि तम तयार रहेको पुटिनको भनाइ छ।
We're not going to have a war with Europe, I've already said. But if Europe suddenly wants to wage a war with us and starts it, we are ready right away. There can be no doubt about that.
वाशिङटनमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सत्तामा आएपछि अमेरिकाप्रति विश्वको सम्मान बढेको दावी गर्दै उनले गत जूनमा भएको नेटो सम्मेलनमा विभिन्न विश्व नेताहरूले आफूलाई युरोपका राष्ट्रपति भनी बोलाएको बताए। उनले अमेरिकी अधिकारीहरू पछिल्ला दिनहरूमा द्वन्द्व अन्त्यका लागि युक्रेन र रूस दुवै पक्षसँग निरन्तर संवादमा रहेको उल्लेख गरेका छन्।
This would be the 9th, and our people are over in Russia right now to see if we can get it settled. Not an easy situation, let me tell you. What a mess. It's a war that never would have happened if I were president. Not even a chance.
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने अहिले आयरल्याण्डमा छन् रूसको आक्रमण विरूद्ध युरोपेली समर्थन कायम राख्ने भ्रमणमा. गत साता सार्वजनिक भएका अमेरिकाको 28 बुँदे मस्यौदा शान्ति योजनाले युक्रेनी र युरोपेली अधिकारीहरूलाई चिन्तित बनाएको थियो. उक्त प्रस्तावमा रूसका मुख्य मागहरू जस्तै कि नेटो विस्तार रोक्नुपर्ने, युक्रेनको करिब 5 भाग मध्ये 1 भाग रूसको नियन्त्रणमा रहने र युक्रेनी सेनामा कडाई गर्ने यी कुराहरू उक्त प्रस्तावमा स्वीकार्य जस्तो देखिएको अधिकारीहरूले बताएका थिए. त्यसपछि युरोपेली शक्तिहरूले एक वैकल्पिक प्रस्ताव अघि सारे र अमेरिका र युक्रेनले युद्ध अन्त्यका लागि एक नयाँ र परिमार्जित शान्ति रूपरेखा तयार गरेको बताएका थिए. राष्ट्रपति जेलेन्स्कीका अनुसार पुटिन र विटकफ बीचको भेटबाट कस्तो सन्देश आउँछ भन्ने कुरामै आगामी प्रगति निर्भर रहनेछ.
We will receive certain signals. If the signals show fair play with our partners, we then might meet very soon. We'll meet with the American delegation. On what level? We will see, again, depending on the signals. If these signals will allow taking global but quick decisions, then the level of the meeting will be higher.
द्वन्द्व अन्त्यका ठोस प्रस्तावहरूको विवरण अझै प्रष्ट हुन नसकेको र दुवै पक्षबीचको दूरी घटाउन चुनौतीपूर्ण रहेको बताइएको छ. राष्ट्रपति जेलेन्स्कीले अब केवल संवाद होइन ठोस परिणाम आवश्यक भएको भनाइराखे र रूसलाई आफूले शुरू गरेको युद्धका लागि पुरस्कृत गरिन नहुने उनले बताए.
There is a lot of dialogue, but we need results. Our people die every day. With all due respect to all nations of the world, those that help us and those that sadly don't, it is Ukrainians who keep dying. The dialogues can go on, but we need results. We can either chit-chat or achieve the maximum to bring the end of the war closer. I am ready to receive all signals, ready to meet with President Trump. It all depends on today's talks. Thank you.
रूसी सेनाले युक्रेनको 19% भन्दा बढी भूभाग नियन्त्रणमा लिएका छन्, जुन 2 वर्ष अघिको भन्दा 1% बढेको छ. करिब 4 वर्ष बित्दा रूसले तुलनात्मक रूपमा सानो र युरोप र अमेरिकाको निरन्तर समर्थनमा रहँदै आएको देश युक्रेनलाई पराजित गर्न भने सकेको छैन. युक्रेन र युरोपेली शक्तिहरूले यो युद्धलाई मस्कोको साम्राज्यवादी भूमि अधिग्रहणका रूपमा हेरेका छन् र यदि रूस विजयी भयो भने भविष्यमा नेटो सदस्य राष्ट्रहरूमाथि आक्रमण हुन सक्ने भनी पनि चेतावनी दिएका छन्. श्रोताहरू, एसबीएस न्यूजका लागि एलन लीद्वारा तयार पारिएको यो सामग्री एसबीएस नेपालीमा सुन्नुभयो दिनिता रिसालबाट. यो लगायत यस्तै हाम्रा थप पडकास्टहरू चाहिँ तपाईँले रेडियो कार्यक्रमका साथसाथै हाम्रो वेबसाइटमा पनि सुन्न सक्नुहुन्छ. कतिपय सामग्रीहरू रेडियो कार्यक्रम एक घण्टाको कार्यक्रममा बज्न भ्याउँदैनन्. हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali वा आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर पनि तपाईँले सुन्न सक्नुहुन्छ. र अहिलेको लागि भने कार्यक्रममा श्रोताहरू पालो भएको छ पहिलो ब्रेकको. त्यसपछि हामी लाग्नेछौ रिजनल भिक्टोरियाको शहर गिप्सल्याण्ड तर्फ. त्यहाँ बसोबास गर्दै आएका एक नेपाली भाषीसँगको रमाइलो कुराकानी तपाईँहरूलाई सुनाउनेछौ. सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम.
तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ.
पुनः स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम र तपाईँको साथमा छु म दिनिता रिसाल. मेलबर्नको फ्लिन्डर्स स्ट्रीट स्टेशन अगाडि रहेको फेडरेशन स्क्वेयरमा एसबीएसको स्टुडियो 6 आज म उपस्थित भइरहेकी छु. तपाईँले हामीलाई सुनिरहनु भएको छ बिहिबार दिउँसो 2-3 प्रत्यक्ष एसबीएस साउथ एसियनमा र हामी पुनः प्रसारण एसबीएस रेडियो 2 आइतबार अपरान्ह 4-5 आइरहेका छौं र हामीलाई पडकास्ट एसपीएस अडियो एप वा हाम्रो वेबसाइटमा सुनिरहनुभएका सबै श्रोताहरूलाई पनि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु. र यति भन्दै आफूले पूरा समाचार पाएको सुनिश्चित गर्नुहोस्. सोसियल मीडिया फिडले जे दिन्छ त्यो मात्र हेरेर चित्त नबुझाउनुहोस् भनेर पनि बताइहालौं. हाम्रा सबै समाचार र अन्य सामग्रीहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस् र आजै आफ्नो ब्राउजरमा यसलाई बुकमार्क गर्नुहोस्. श्रोताहरू, ब्रेक अघि हामीले साप्ताहिक विश्व समाचार सुन्यौं. एक अन्तर्राष्ट्रिय प्रसङ्गलाई जोड्यौं रूस र युक्रेन बीचको जुन सम्भावित शान्ति सम्झौता रहेको छ त्यसको बारेमा कुराकानी गर्यौं। हामीसँग कार्यक्रममा थुप्रै विषयहरू बाँकी छन्। हामी गिप्सल्याण्ड जाँदैछौं केही बेरमा, रिजनल भिक्टोरियाको गिप्सल्याण्ड। त्यस्तै गरी नेपालले हालै सहभागिता जनाएको दृष्टिविहीन महिला क्रिकेट विश्वकपको बारेमा पनि चर्चा गरौंला। कार्यक्रमको अन्त्यसम्म सुनेर साथ दिनुहोस्। रमाइलो गीत संगीत पनि हामी सुनाउने नै छौं र कार्यक्रम अगाडि बढाउनु अघि चाहिँ कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ, के कस्ता विषयहरू बारे आउँदा दिनमा सुन्न चाहनुहुन्छ र आज बजेका केही विषयमा आफ्ना केही प्रतिक्रिया दिन चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। हाम्रो नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767। 0439799767 0439799767।
I look around Australia now and the diversity is, it's manifold. The visibility and the presence of multicultural communities is 100 times what it was.
र श्रोतावृन्द, यो थियो छोटो टिजर हालै सार्वजनिक भएको एक वृत्तचित्रको डकुमेन्ट्री जसको नाम हो शेयर टेबल रिजनल हिरोज। उक्त डकुमेन्ट्री चाहिँ यही मंगलबार नोभेम्बर 2 मेलबर्नमा पहिलोपटक प्रस्तुत गरिएको थियो र यस वृत्तचित्रले चाहिँ अस्ट्रेलियामा आएर अस्ट्रेलियालाई आफ्नो घर बनाएका विभिन्न प्रवासीहरूको, विभिन्न पृष्ठभूमिका मानिसहरूको कथा समेटेको छ र सोही कार्यक्रममा उपस्थित भएकी कार्यक्रमकी वृत्तचित्रकी निर्देशक त्यस्तै गरी निर्माता र त्यही क्रममा चाहिँ अब रिजनल हिरोज भनेपछि रिजनल भिक्टोरियाको सहर गिप्सल्याण्डमा बसोबास गर्दै आएका एक नेपाली भाषी भुवन कडेल पनि उक्त वृत्तचित्रमा देखिएका छन् र उनको कथा पनि हामी सुन्नेछौँ। र सुरुमा चाहिँ निर्देशक तथा सहनिर्माता रहेकी नन्दिता चक्रवर्तीबाटै सुनौ, यो वृत्तचित्र बनाउने योजना चाहिँ कसरी बन्यो त?
This concept basically of regional heroes was started by Neeru Tripathi from called Community Voices. So she is the production house is called Community Voices, and she came to me with this huge responsibility of doing a film about because last year we did a film on Melbourne heroes, so she wanted, let's do something for regional. So I started writing this concept, the film on shared table, and that's how me and Neeru came together to co-produce this film.
र अब सुनौ उक्त वृत्तचित्रकी सहनिर्माता रहेकी निरु त्रिपाठीबाट। आजको अस्ट्रेलियाको समुदायमा चाहिँ बहुसांस्कृतिकता, आप्रवासनहरू निकै चर्चामा रहेका विषयहरू छन् होइन, यी विषयलाई चाहिँ कस्तो रूपमा वृत्तचित्रले देखाएको छ, यो किन जरुरी छ लगायतका प्रश्नहरू मैले उनलाई सोधेकी थिएँ र उनी चाहिँ कल्ड कम्युनिटी भोइसेस नामक गैरनाफामूलक संस्थाकी संस्थापक तथा अध्यक्ष पनि हुन्।
I really wanna take it further. A very important subject or matter ho, ani important community ho. We live in multicultural community, we live in multicultural environment, we live in multicultural country. Tyo karanle pani multicultural representative zaruri cha. Issues haru dherai common cha jasto lagcha malai, ani sabaiko story eutai chan, ani hamile chai yo chiz lai afro community ra maya garihalchau, afro community ma hami involved. So we wear like saris, like as a sari lagaira, so I'm representing my community. Another my colleague say wearing another cultural dress, you know, everyone is coming up with that, and it looks so beautiful pani ke, when you are connected with the different communities, when you are connected with the different people, when you are like, you know, started loving other people, tespachi tapai chai yo old mero ghar ho jasto lagcha ke.
र अब लागौं रिजनल भिक्टोरियाको सहर गिप्सल्याण्डमा, जहाँ करिब 2 दशकदेखि बसोबास गर्दै आएका छन् भुवन कडेल, जो पेसाले एक पीडियाट्रिसियन रहेको उनले हामीलाई बताए र 17 वर्ष अघि पढ्नका लागि र कामका लागि गिप्सल्याण्ड आएको बताउँदै कडेलसँगको यो कुराकानी पनि सुन्नतर्फ लागौं।
कति 2007 अलमोस्ट 17+ इयर्स भयो है अस्ट्रेलियाको। नेपालमा मेडिकल ग्रेजुएट, त्यसपछि हायर एजुकेसन पर्स्यु गर्नलाई अस्ट्रेलिया आएको. मेरो ब्रदर्सहरू पहिलादेखि नै मेलबर्न हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि अस्ट्रेलियामा अलिकति आउने इन्ट्रेस्ट भयो. अनि हायर एजुकेसन स्पेसली मेडिकल फिल्डमा राम्रो छ भन्ने थाहा पाएर त्यसरी आएको. तर सुरुमा आउँदाखेरि च्यालेन्जेसहरू थियो, हाम्रो आफ्नै हिसाबको च्यालेन्जेस, इन द सेन्स अब मेडिकल रेजिस्ट्रेसन गर्नु पऱ्यो, इक्विभ्यालेन्ट गर्नु पऱ्यो, अनि त्यो बेलामा चाहिँ अब जब नगरिकन त्यो सबै प्रोसेस थ्रु इक्जाम्सको प्रोसेसबाट जाँदाखेरि अलिकति डिफिकल्ट थियो. अनि लक्किली अब अहिले म जहाँ बस्छु, काम गर्छु, त्यही ठाउँमा मैले सुरुमा काम गरेको अलमोस्ट 17 years ago, अनि एज अ जुनियर मेडिकल अफिसर. अनि त्यसपछि कपल अफ इयर्स त्यहाँ काम गरेर अनि म चाहिँ फर्दर एजुकेसनको लागि मेलबर्न सिडनी ट्रेनिङको लागि गएँ. अहिले एज अ फुल पेडियाट्रिसन भएर ब्याक टु सेम प्लेस आएको 7+ years भयो. एज अ जुनियर मेडिकल अफिसर काम गरेको र अहिले ब्याक टु सिनियर मेडिकल अफिसर सेम प्लेसमा काम गर्दाखेरि अलिकति खुसी लाग्दो रहेछ र धेरै वर्षसँगै एउटै काममा ठाउँमा काम गरेको जस्तो फिल हुँदो रहेछ.
भनेपछि सुरुमै गिप्सल्यान्डै आउनुभयो नेपाल, कस्तो थियो 17 years अगोको गिप्सल्यान्ड?
एकदमै क्वाइट. पर्टिकुलरली गिप्सल्यान्ड चाहिँ ठुलो छ एरिया वाइज, होइन, इस्ट साउथ अनि त्यसपछि सेन्ट्रल गिप्सल्यान्ड भनेर वेस्ट भनेर ठुलो छ. तर म चाहिँ युजली अब त्यो मिडल पार्टमा पर्छ, टरालगन भन्ने, त्यो ठाउँमा आएँ. यस्तो क्वाइट थियो, पुरै अब सानसानो घरहरू, होइन, हस्पिटल नै सानो थियो, पुरानो.
तपाईँ ठ्याक्कै अस्ट्रेलिया झर्नु भएको पहिलो दिन याद छ?
त्यो बेलामा चाहिँ म मेलबर्नमा मेरो दाइले पिकअप गरेर मेलबर्नमा उनीहरू बस्नुहुन्थ्यो अनि उहाँहरूसँग फर्स्ट टाइम त्यहाँ बसेँ. अब त्यो अरू सानो अब नेपालबाट आउँदाखेरि त अस्ट्रेलिया फर्स्ट टाइम आउँदाखेरि अब एक्सपेक्टेसन हुन्छ नि, ठुल्ठुलो बिल्डिङहरू हुन्छ भन्ने अस्ट्रेलिया मेलबर्नमा, त्यस्तो चाहिँ थिएन सुरुमा. सबै एकतले घरहरू, होइन, अनि त्यही भएर अस्ट्रेलिया यस्तो रहेछ भन्ने जस्तो भएको थियो त्यो फिल्डमा. तर इभेन्चुअली अब द डेभलपमेन्ट इज डिफरेन्ट इन अस्ट्रेलिया इन कम्पेयर टु मिडल इस्ट कन्ट्री वेयर दे आर हाई राइजिङ बिल्डिङ्स, होइन, त्यो भएर त्यो एक्सपिरियन्स चाहिँ अलिकति नौलो थियो.
गिप्सल्यान्ड चाहिँ कस्तो छ? अब गिप्सल्यान्ड हाम्रा श्रोता दर्शकहरूमध्ये कोही जानुभएको छैन भने अलिकति क्यान यु पेन्ट अस अ पिक्चर अफ गिप्सल्यान्ड?
यो चाहिँ ठुलो एरिया छ गिप्सल्यान्ड, है. अब पूर्व इस्टमा चाहिँ इस्ट गिप्सल्यान्डले न्यु साउथ वेल्सको बोर्डरलाई छुन्छ, होइन. वेस्ट गिप्सल्यान्ड चाहिँ यता पेन्गुइन हेर्ने त्यो फिलिप आइल्यान्डतिर पुग्छ, होइन. अनि यतातिर मेलबर्नको चाहिँ प्याकेनम पछि सुरु हुन्छ, त्यो माथि ठुलो गिप्सल्यान्ड छ. तर म बसेको सेन्ट्रल पार्टमा हो, मलाई एकदम मनपर्छ रिजनल. इट्स फर्स्ट अफ अल द ग्रिनरी ब्युटी एन्ड द गिप्सल्यान्ड डेरी इज भेरी फेमस, सो मेनी क्याउ फार्म्स, इट्स रियली नाइस. एन्ड गिप्सल्यान्ड इज भेरी फेमस फर टिम्बर एज वेल एज द माइन, कोल माइन. तर म चाहिँ त्यहाँ बसेको सुरुमा बसेको 17 years अगाडि, अनि मलाई चाहिँ एउटा चाहिँ गाउँको भाइब आएको भएर अलिकति अट्याचमेन्ट एकदम राम्रो लाग्छ, मनपर्छ. गाउँमा बस्ने चाहनेहरूलाई चाहिँ म रिकमेन्ड गर्छु एकचोटि घुम्न जानुहोस् भनेर.
अनि पहिला अब नेपालीहरू त हुनुहुन्थेन होला धेरै, होइन, गाह्रो हुन्थेन सुरुमा?
एकदम थोरै थियो, म बसेको ठाउँमा जम्मा 4-5 नेपालीहरू, तर त्यही पनि घर किनेर बस्नेहरू चाहिँ एकदमै थोरै हुनुहुन्थ्यो. गाह्रो हुन्थ्यो, कोही पनि कम्युनिकेसन को लागि चाहिँ हामी अब यता मेलबर्नै ट्राभल गर्नु पर्थ्यो, अब फोनबाट हुन्थ्यो आफ्नो काम बाहेक, होइन. हाम्रो बच्चा भर्खरै सेकेन्ड बच्चा अहिले पनि हुँदै थियो, त्यही भएर अलिकति टफ थियो. तर पहिला सुरुमा 5-7 भएको नेपालीहरू अहिले 100+ यहाँ पुग्नु भएको छ. अहिले रमाइलो भएको छ, नेपाली कम्युनिटी ग्रो छ. हामीले वन्स अ विक फुटबल छ, नेपाली कम्युनिटी हामीले इस्टाब्लिस गराएको छ त्यहाँ. एभ्री इयर 30 फेस्टिभल गर्छौँ, होइन. So it's growing and getting better.
अनि अब यो सेयर्ड टेबल रिजनल हिरोजमा तपाईँ पनि एउटा रिजनल हिरो मध्ये पर्नुहुन्छ, होइन. अब यस किसिमका कथाहरू चाहिँ अगाडि आउन किन जरुरी छ जस्तो लाग्छ तपाईँलाई? र अब अहिले अब अस्ट्रेलियाको सन्दर्भमा भन्नुपर्दा अब इमिग्रेसन, मल्टिकल्चरलिज्मका विषयहरू धेरै आइरहेका छन्, होइन. अलिकति तपाईँको विचार बताए.
यो gives अब इट्स आइ एम भेरी लक्की टु बी पार्ट अफ दिस प्रोग्राम डकुमेन्ट्री, होइन. सेयर्ड हिरोज भनेर रिजनल भिक्टोरिया बस्ने मान्छेहरूलाई अपर्च्युनिटी दिने एक किसिमले यो द वे द्याट यु नो हाउ द पिपल आर लिभिङ देयर वाट्स द बेनिफिट. अब एउटा फाइदा चाहिँ त्यो रिजनल ठाउँको लागि इन्ट्रोडक्सन पनि हो, यो ठाउँ छ, त्यहाँ मान्छेहरू छ, नेपालीहरू बस्छ, अरू मल्टिकल्चरल मान्छेहरू चाहिँ राम्रोसँग बसेको छ, जो पहिला पहिला रिजनल ठाउँमा जान हेजिटेट गर्थ्यो. ने प्रायः जसो माइग्रेन्टहरू मेन मेट्रोपोलिटन सिटीमा बस्नुहुन्छ नि, तर रिजनलमा नि अपर्च्युनिटी छ भन्ने कुरा एउटा कुराको लागि राम्रो अपर्च्युनिटी हो. अर्को यसले चाहिँ ओभरअल मान्छे आफ्नो स्ट्रगल गरेर एउटा पुरानो लेभलबाट ग्रो अप हुँदै स्मल पोजिसनबाट चाहिँ ग्रो अप हुँदै हायर पोजिसनमा इभन सेम ठाउँमा आफ्नो कम्युनिटी बिल्डअप गर्दै जान सकिन्छ भन्ने कुरा अर्को कुरा एकदम इम्पोर्टेन्ट छ.
र श्रोताहरू नि थिए भुवन कडेल, रिजनल भिक्टोरिया स्थित गिप्सल्यान्ड जुन चाहिँ मेलबर्नबाट भन्नुपर्दाखेरि साढे दुई तिन घन्टाको ड्राइभ, ट्राफिक हेरी हेरी होइन ड्राइभमा चाहिँ रोडमा त्यति डिस्टेन्स त्यति दूरीमा रहेको छ. अनि अब आफ्नो बसाई र आफ्नो पढाइ काम आदिका बारेमा हामीलाई बताउँदै थिए. सेयर टेबल रिजनल हिरोजमा एक रिजनल हिरोका रूपमा उनी पनि उनको पनि देख्न सकिन्छ उक्त वृत्तचित्रमा चाहिँ. र योसँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यी कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन. र योसँगै अब हामी कार्यक्रमको दोस्रो ब्रेकतिर आइपुग्न लागेका छौँ. र अब त्योभन्दा अगाडि चाहिँ अब वृत्तचित्र डकुमेन्ट्रीको कुरा गर्दै गर्दा अब फिल्म अन्य फिक्सन फिल्महरूको पनि कुरा आउँछ होइन. अब हामी डिसेम्बरको सुरुवातमा छौँ, डिसेम्बरको मुखमा छौँ, अब छुट्टी पनि आउन लाग्यो, कतिजनाले त अब कामबाट बिदा पनि लिइसक्नुभयो होला वा त क्रिसमस न्यू इयरका बिदामा के गर्ने भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईँले अब घरै बस्ने योजना छ भने चाहिँ मजाले एसबीएस अन डिमान्डमा निशुल्क चलचित्रहरू पनि हेर्न सक्नुहुन्छ होइन. विभिन्न भाषाका चलचित्रहरू छन् र के क्याटेगोरीको के फिल्महरू छ, के स्ट्रिम गर्ने भन्ने सोचिरहनु भएको छ भने चाहिँ त्यसको जानकारी हामी केही समयमा हाम्रो वेबसाइटमा पनि राख्नेछौँ. हेर्नुहोस् sbs.com.au/nepali वा त तपाईँले पडकास्ट सुन्ने जुनै पनि अनलाइन प्लेटफर्म एप्पल पडकास्ट स्पोटिफाईहरूमा हामीलाई फलो गर्नुभयो भने चाहिँ हाम्रो नयाँ सामग्री नयाँ पडकास्ट आएसँगै तपाईँले नोटिफिकेसन पनि पाउन सक्नुहुन्छ. र यति जानकारीका साथ अब भने लागौं दोस्रो ब्रेकतिर.
एसबीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
श्रोताहरू पुनः स्वागत छ तपाईँलाई. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम. तपाईँको साथमा छु म दिनिता रिसाल. र भर्खरै कार्यक्रम सुन्न सुरु गर्नुभएको हो भने चाहिँ हाम्रो बारेमा र कार्यक्रमको बारेमा अलिकति बताइहालौ. हरेक बिहिबार र मंगलबार तपाईँले हामीलाई दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष सुन्न सक्नुहुन्छ 1 घण्टाको लागि. र त्यो टाइममा भ्याउँदैन भने हामी पुनः प्रसारण चाहिँ आइतबार आउँछौ, हरेक आइतबार र बिहिबार. त्यसमा चाहिँ तपाईँले हामीलाई अपरा 4-5 बजेसम्म सुन्न सक्नुहुन्छ एसबीएस रेडियो 2 मा. त्यस्तै गरी डिजिटल रेडियोमा एसबीएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 मा अथवा एसबीएस अडियो एप डाउनलोड गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. त्यसै गरी एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali पनि हाम्रो मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण तपाईँले निशुल्क सुन्न सक्नुहुन्छ. र आज भने हामी आइरहेका छौँ बिहिबार प्रत्यक्ष दिउँसो 2-3 बजेसम्म र आइतबार पुनः प्रसारण अपरान्न 4-5 बजेसम्म तपाईँको साथमा छु म दिनिता. र कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई मेसेज गरेर पठाउनुहोस्, कहाँ बसेर के गर्दै सुनिरहनु भएको छ नम्बरमा भन्न गइरहेकी छु 0439-799-767. र यो धुनसँगै श्रोताहरू अब एसबीएस नेपालीमा पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यो हप्ताको कुराकानीको. नेपाल महिला T20 विश्वकप क्रिकेट फर द ब्लाइन्ड 2025 को उपविजेता बन्न सफल रह्यो. उक्त पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकप नोभेम्बर 11-23 भारत र श्रीलंकामा भएको थियो, जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको हो. आयोजक द्वय भारत र श्रीलंका बाहेक नेपाल, पाकिस्तान, अमेरिका र अस्ट्रेलियाले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए. यसै सन्दर्भमा उपविजेता टोली नेपालकी एक सदस्य कञ्चनपुरकी 27 वर्षीय पुनम चौधरीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले विश्वकपमा खेल्दाका अनुभव बारे गरेको कुराकानी सुनौ एसबीएस नेपालीमा।
पहिलोचोटि आयोजना भएको दृष्टिबीन महिलाहरूको विश्वकपमा सहभागी हुनुभयो र आफ्नो टिम उपविजेता पनि भयो, कस्तो महसुस गर्दै हुनुहुन्छ?
एकदमै खुसी लागिरहेको छ, रमाइलो फिल पनि भइरहेको छ। एकदमै अब यसरी विश्वकप फर्स्ट टाइम अर्गनाइज भयो, खेल्न पाउँदा अब त्यही पनि यति धेरै देशहरूसँग खेल्न पाउँदा एकदमै खुसी लागिरहेको छ।
सोच्नु भएको थियो उपविजेता भएर फर्किन्छ होला टिम भनेर?
हाम्रो जति हामीले प्र्याक्टिस गरेको थियौँ त्यो अनुसार चाहिँ अब इन्डियासँग अब हामी पहिला पनि नेपालमा खेल्दाखेरि उहाँहरूले हाम्रो देशबाट हराएर पठाएको थियौँ, अनि त्यही अनुसारको तिनीहरूको खेल्ने तरिकाहरू देखेर अनि हाम्रो खेल्ने तरिकाहरू देख्दाखेरि चाहिँ हामी फाइनलमा कप नै लिएर आउँछौँ, ट्रफी नै लिएर आउँछौँ भनेर सोचेको थियौँ। तर हाम्रो वेदरले गर्दाखेरि अनि आफ्नो फिटनेसको कारणले गर्दाखेरि र हाम्रो प्र्याक्टिस अलिकति ल्याक भएको कारणले गर्दाखेरि चाहिँ हामी रनर अपमै चित्त असन्तुष्ट भएर आउनु पर्यो।
भारतकै कुरा गर्दाखेरि जस्तै प्रतियोगितामा नेपाल सहित 6 राष्ट्र थिए होइन सहभागी भएका, सबै टोलीहरूलाई पराजित गरेको हो नेपालले, भारतलाई चाहिँ पराजित गर्न नसकेको।
हजुर हजुर।
भारतसँगै चाहिँ के समस्या के देखियो त्यस्तो फरक दुईटा टोली बिच?
हाम्रो चाहिँ प्र्याक्टिस पुगेन, किनभने हाम्रो उहाँहरूले 6 अगाडिदेखि नै प्र्याक्टिस गर्न थाल्नु भएको, अनि त्यसपछि हामी भनेको फुल ग्राउन्डमा प्र्याक्टिस गरेको जम्मा 14 मात्रै हो, 2 मात्रै, अनि त्यही भएर प्र्याक्टिस पुगेन, प्लस हाम्रो फिटनेसले पनि हामीलाई अलिकति समस्या पाऱ्यो, त्यही भएर चाहिँ हामी पराजित भयौँ भन्नु पर्यो भारतसँग चाहिँ।
यहाँले चाहिँ फिटनेसकै कुरा गर्नुभयो होइन,
हजुर,
शारीरिक रूपमा चाहिँ के फरक भयो? जस्तै अरू राष्ट्रहरूलाई त पराजित गर्नुभएको थियो, फेरि
तयारीको कुरामा फिटनेसको कुरा गर्दाखेरि चाहिँ हाम्रो अलिकति हामी अझै फिटनेस नै छौँ र अलिकति हामी एक्टिभ भएनौँ कि, जसरी भारतले आफ्नो एक्टिभनेस
मैदानमा,
हजुर, हाम्रो वेदर पनि मिलेन नि त, अब यताबाट जाँदाखेरि यहाँ चिसो, अब उता गर्मी भयो एकदमै, अब हामी गर्मीले पनि हामीलाई अलिकति गाह्रो भयो, अनि त्यसपछि त्यही फिटनेस हामी अलिकति उहाँहरूभन्दा अलिकति लेट भयौँ कि जस्तो भयो कि हामीले
चाहिँ। यहाँभन्दा त्यहाँ गर्मी ह्युमिड हुने ठाउँमा चाहिँ तपाईँहरूलाई मैदानमा बसेर खेल्दाखेरि चाहिँ अलि असहज भयो?
हजुर हजुर। इन्डियामा गेम हुँदाखेरि चाहिँ हामीले अलिकति क्राउड धेरै भएर डिस्टर्बेन्स पनि भयो, त्यही हामी फोकस गर्नु, किन हामी नेपालमा त हामी एकदम शान्त ठाउँमा प्र्याक्टिस गरेको नि त, अनि त्यही डिस्टर्बेन्सले पनि अलिकति असर पार्यो हामीलाई। अब श्रीलङ्कामा चाहिँ अलिकति हाम्रो वेदरले च्यालेन्ज गर्यो।
यहाँले तयारीको पनि कुरा गर्नुभयो होइन, प्रतियोगिताको लागि नेपालको तयारी चाहिँ कस्तो थियो?
नेपाल सरकारबाट त्यस्तो धेरै हाम्रो सपोर्ट छैन, अनि त्यही भएर अब हाम्रो अर्गनाइजेसनले जति उहाँहरूले भ्याउनु भयो त्यतिसम्मको उहाँहरूले को स्रोत साधनले जतिसम्म हामीले ट्रेन गर्न सक्नुभयो त्यति अनुसारको चाहिँ हाम्रो तयारी चाहिँ ठिकै नै थियो भन्नु पर्यो, तर अझै योभन्दा बेस्ट चाहिँ हुनु पर्थ्यो जस्तोलाई चाहिँ लाग्छ मलाई चाहिँ
विश्वकपमा खेल्नको लागि।
हजुर हजुर, किनभने अब हाम्रो प्र्याक्टिस टाइम नै पुगेन, अब एक त हामी ग्राउन्ड नै पाएको थिएनौँ, अब काठमाडौँमा हुँदाखेरि हामी एकाडेमीमा गरेको, एकाडेमीमा त फुल ग्राउन्ड हुँदैन नि त, अनि त्यो भएर अनि फेरि बिचमा हाम्रो ग्याप भयो ग्राउन्ड नपाएर, अब हामी पोखरामा गएर पोखरामा पनि जम्मा 14 मात्रै प्र्याक्टिस गरेको, त्यही भएर चाहिँ जति प्र्याक्टिस हुनुपर्ने त्यति चाहिँ भएन हाम्रो लागि चाहिँ।
खेलकै कुरा गर्दाखेरि क्रिकेट खेलमा चाहिँ कसरी लाग्नु भयो यहाँ?
म चाहिँ पहिला नै हाम्रो स्कुलमा एकचोटि ट्रेनिङ दिन आउनु भएको थियो, त्यसपछि चाहिँ अलिअलि आइडिया भयो, अनि त्यसपछि चाहिँ खेल्न थालेको थियो।
कति अघिको कुरा हो यो?
त्यो चाहिँ धेरै वर्ष भइसक्यो, म त्यतिखेर सायद 5-6 क्लासमा पढ्थेँ होला, मैले फर्स्ट टाइम ब्ल्यान्ड क्रिकेटको ट्रेनिङ लिँदाखेरि चाहिँ।
कस्तो महसुस गर्नुभएको थियो?
त्यति बेलामा त अब सानै थिएँ एकदमै, अब खासै वास्ता गऱ्यो नि त्यही भएर अनि फेरि बिचमा छुट्यो अनि छोडेको, त्यसपछि चाहिँ फेरि
त्यसपछि फेरि कसरी जोडिएर पुग्नुभयो?
सायद 12 क्लासमा पढ्थेँ होला, अनि त्यति बेला चाहिँ यता क्याबबाट फेरि हाम्रो म चाहिँ सुदूरपश्चिमबाट बिलोङ गर्छु नि त, अनि त्यसपछि त्यहाँ ट्रेनिङ दिन जानुभएको थियो, त्यही बेलामा चाहिँ ट्रेनिङ लिएँ फेरि राम्रोसँग, त्यसपछि फेरि 12 सकिने बित्तिकै फेरि म काठमाडौँमा आएँ, अनि यहाँ चाहिँ साथीहरूले खेल्नुहुन्थ्यो, अनि उहाँहरूले खेलेको देखिसकेपछि चाहिँ अनि ल खेल्नुपर्छ है, मैले त ट्रेनिङ लिएको थिएँ भनेर अनि खेल्न थालेको त्यसपछि चाहिँ।
खेलमा लागेपछि चाहिँ केही परिवर्तन भएको आफ्नो हुन्छ नि व्यक्तित्वमा अथवा जीवनशैलीमा केही त्यस्तो महसुस गर्नुभएको छ?
खेलमा लागिसकेपछि परिवर्तन त एकदमै धेरै परिवर्तन भएको छ। अब मेरो आफ्नै कुरा गर्दाखेरि चाहिँ अब कन्फिडेन्स लेभल अलिकति बिल्ड भयो होइन, अब बोल्न सक्ने भएन, अनि अब धेरै साथीहरूसँग घुलमिल हुन सक्ने पनि अलिकति कन्फिडेन्स लेभल बढ्यो, नभए चाहिँ अब खासै साथीहरूसँग घुलमिल हुँदैन थिएँ म, खासै नबोल्ने टाइपको मान्छे थिएँ म, अनि त्यही हो कन्फिडेन्स लेभल बढ्यो, त्यही अलिकति खुसी लाग्छ।
खेलकुदको कुरा गर्दा महिलाहरूको जत होइन महिला खेलाडीहरूको कुरा गर्दा चाहिँ के भन्ने गरिन्छ भने पुरुषहरूभन्दा महिलाहरूलाई खेलकुदमा आउन गाह्रो छ, आए पनि टिकिराख्न अझ गाह्रो छ भन्ने गरिन्छ। त्यसमा पनि तपाईँ दृष्टिबिन महिला, अहिलेसम्मको अनुभव कस्तो रह्यो खेलकुदमा?
मेरो अनुभव त ठिकै नै छ, तर गाह्रो चाहिँ गाह्रो नै छ महिला, दृष्टिबिन भएको महिलाहरूलाई झन् धेरै गाह्रो छ महिला अरू साङ्ग भएको महिलाहरूभन्दा पनि, किनभने अब सर्वप्रथम त घरबाट निक्लिनै गाह्रो छ नि त अब हामीलाई त, अनि घरबाट निक्लिन गाह्रो भएपछि अब राम्रोसँग एजुकेसन नै नपाइसकेको मान्छेले अब खेल नै भन्दाखेरि त खेल कसरी खेल्छ भनेर त विश्वास गर्न अलिकति अझै कठिन कुरा हो नि त त्यो, अनि अब खेल्दै गरेको अझै हाम्रो साथीहरू उहाँहरूको पनि अब बिहे गरिसक्दाखेरि पछि पनि अब आफ्नै लाइफ हुन्छ, अब बच्चाहरू हुन्छ, त्यसपछि आउन त झन् धेरै गाह्रो हुन्छ किनभने फ्यामिलीले मान्दैन, उहाँहरूको आफ्नै धेरै कति धेरै समस्याहरू हुन्छ, बच्चाहरू हेर्नु पऱ्यो, घर स्याहार्नु पऱ्यो, त्यही भएर प्लेयर हुनलाई चाहिँ एकदमै धेरै गाह्रो नै छ दृष्टिबिन भएको महिलाहरूले।
तपाईँले चाहिँ कसरी निरन्तरता दिइराख्नु भएको छ?
मैले त अहिले यसरी नै अब गेमहरू हुन्छ त्यति बेला जाने, अब सधैँभरि फेरि हाम्रो हुँदैन किनभने हाम्रो बजेट इस्युज पनि आउँछ नि त अफिसमा, अनि त्यही भएर अब सरकारकोबाट पनि त्यति धेरै हाम्रो सहयोगहरू छैन, त्यही भएर हाम्रो दुई वर्षमा एक वर्षमा मात्रै हाम्रो गेमहरू हुन्छ कहिले कहिले, त्यति बेला मात्रै जान्ने हो, नभए चाहिँ हाम्रो आफ्नै लाइफ हामी बिताउँछौँ, अब हाम्रो आफ्नै मेरो आफ्नै स्टडीहरू छ त्यही त्यसमै बिजी हुन्छु म चाहिँ।
र श्रोतावृन्द यो कुराकानी सुन्नुभयो नेपालका लागि महिला क्रिकेट विश्वकप जुन हालै भएको थियो दृष्टिविहीन महिला T20 विश्वकप 2025 पहिलो पटक त्यसमा उपविजेता बनेको नेपाल टोलीकी एकजना सदस्य पूनम चौधरीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले कुराकानी गर्दै हुनुहुन्थ्यो। र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र क्रिकेटको कुरा गर्दा गर्दै अब नेपाल र क्रिकेट भनेपछि अब नेपाल प्रिमियर लिगको प्रसङ्ग पनि जोड्नै पर्यो होइन। तपाईँहरूलाई प्रश्न यही रहेको छ, अब हाल जारी एनपिएलमा तपाईँले चाहिँ कुन टोलीको समर्थनमा हुनुहुन्छ वा कसले जित्छ होला एनपिएल सिजन 2, कसले मार्ला बाजी? हामीले गत बिहिबारको कार्यक्रममा पनि प्रश्न सोधेका थियौँ, तपाईँको जवाब हामीलाई मेसेजमा पठाउनुहोस् श्रोतावृन्द। हाम्रो नम्बर हो 0439799767 वा तपाईँले हामीलाई फेसबुक वा इन्स्टाग्राममा पनि मेसेज गर्न सक्नुहुन्छ, हाम्रो ह्यान्डल हो SBS नेपाली। यसका साथसाथै अब भने कार्यक्रममा पालो भएको छ तेस्रो र अन्तिम ब्रेकको, ब्रेकपछि SBS एक्जामिन्स पडकास्टको अर्को एउटा श्रृङ्खला तपाईँहरूलाई सुनाउनेछौँ र अन्त्यमा एउटा रमाइलो गीत पनि छ, सुन्दै गर्नुहोस् SBS साउथ एसियनमा नेपाली कार्यक्रम।
SBS नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
र श्रोतावृन्द यो तेस्रो र अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ SBS साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल, मेलबर्नको फेडरेसन स्क्वेयरमा रहेको SBSको स्टुडियो 6 आइरहेकी छु र तपाईँले हामीलाई सुनिरहनु भएको छ बिहिबार प्रत्यक्ष दिउँसो 2-3 SBS साउथ एसियनमा। करिब करिब 10 समय बाँकी छ कार्यक्रममा र हामी आइतबार पुनः प्रसारण आइरहेका छौँ SBS रेडियो 2 र यसका साथै तपाईँले हामीलाई वेबसाइट, हाम्रो एसबीएस अडियो एप वा अन्य पडकास्ट सुन्ने प्लेटफर्महरूमा पनि सुनिरहनु भएको सबै श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति भन्दै अब भने हामी कार्यक्रमको अन्तिम एउटा प्रस्तुति बाँकी छ, त्यसपछि अर्को एउटा रमाइलो जानकारी पनि दिन गइरहेका छौँ फुटबलको बारेमा, त्यसको लागि चाहिँ अन्त्यसम्म सुन्नु होला, सुनेर साथ दिनुहोला भन्ने आशा व्यक्त गर्न चाहन्छु। र अहिलेको लागि भने हरेक कार्यक्रम झैँ एसबीएस एक्जामिन्स पडकास्ट श्रृङ्खलाको अर्को भाग सुन्ने भएको छ। एसबीएस एक्जामिन्स पडकास्ट श्रृङ्खलाले चाहिँ समाजमा सामाजिक सद्भाव कायम गर्नका लागि आवश्यक विषयहरूलाई खुतल्दै केही प्रश्नहरूका जवाब खोज्ने गर्दछ। र आजको भागमा भने हामी युवाहरूलाई अतिवाद वा एक्स्ट्रिमिजमबाट जोगाउन चाहिँ के गर्न सकिन्छ भन्ने विषयमा एक रिपोर्ट सुन्दैछौँ। प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी कृष्ण पोखरेल।
Parents that I've worked with will say every time I bring it up, it becomes quite explosive and argumentative because that young person is already prepared for a fight.
उनी हुन पिटालो, उनी हिंसात्मक चरमपन्थी सोच विरुद्ध काम गर्ने एक व्यक्ति हुन।
It's the othering, it's the us and them that occurs in that radicalization process. So you're really trying to understand it from their perspective. And if someone asks you genuinely about what you believe in, you're much more likely to be open and forthcoming in a conversation about that, rather than if they start with, no, that's wrong, but tell me why you believe it. You become much more defensive.
युवा पुस्ता प्रायः न्याय र समानताको विषयमा स्वाभाविक रूपमा उत्साही हुन्छन्। पिटा भन्छन् कि यही कुराको चरमपन्थी भर्तीकर्ताहरूले प्रायः फाइदा उठाउँछन्।
A lot of times with young people, it is about seeking justice. It is about righting wrongs from their perspective. So then it's about helping them understand what other ways they might be able to achieve those sorts of things rather than this idea of belonging to an extremist group.
Multicultural Youth Advocacy Network ek esto samuh ho jasle yuwaharlai apna chinta haru ra vichar haru sakaratmak rupma byakta garne avasar dieko cha. यस संस्थाले युवाहरूलाई आफ्ना लागि महत्वपूर्ण मुद्दाहरूमा बोल्ने अवसर दिन्छ, जसले गर्दा उनीहरू आफ्नो कुरा सुनिएको महसुस गर्छन्।
We make a safe space for people to ask questions that they might feel like they don't know where else to ask, and that really supports a healthy environment and discussion. For example, we have lively discussions about feminism and the representation of young men in our youth advisory group. They get to meet with decision makers at Parliament House to talk about things they are passionate about and the change that they want to see.
यी हुन् केटियुङ, उनी भन्छन् कि संगठन सफल हुनुका कारण विविध आवाजहरूलाई एउटै ठाउँमा ल्याएर हो।
I think it helps young people understand that there is difference of opinion. It helps people not feel alienated, which in turn makes them even more isolated.
हामीले अघिल्लो भागमा जेमीसँग कुरा गरेका थियौँ, जो किशोर उमेरमा घृणाले भरिएको भाषा र विचारधारासँग जोडिएको अनलाइन संसारमा फँसेका थिए। तर बिस्तारै जेमीको सोच पछि परिवर्तन हुन थाल्यो जब उनले फरक पृष्ठभूमिका मानिसहरूसँग भेट गर्न थाले, जसले उनको सीमित विचारलाई चुनौती दिन सक्यो।
A lot of it was exposure to queer people, more women, gay men, people who didn't traditionally fit the masculine straight male friendship groups that I had at the time. I learned a lot from people about their real lived experience, about how they see the world, about the struggles they face, and it sort of helped me realize that there's more to the world than basically just being a misanthrope and not caring about other people.
यस जटिल समस्याको समाधान केवल युवाहरूसँग प्रत्यक्ष रूपमा काम गरेर मात्र छैन। विज्ञहरूले एसबीएस एक्जामिन्सलाई भनेका छन् कि अभिभावकहरू प्राय अचम्भित त्यति बेला हुन्छन् जब प्रहरी उनीहरूको ढोका ढकढक्याउँदै तपाईँको बच्चा कुनै चरमपन्थी समूहमा छ भन्छन्।
There are many examples where potentially parents don't even know that their kids are digesting some of this content online, and when communities aren't educated around those risk signs, they're not able to sort of understand the amount of exposure these young people have.
Lee Brennan, Reroot Australia-ma kaam garchan ra bibhinna karyakram ra shiksha marfat hinsatmak charampanti soch ko biruddha ladchan. Uni sthaniya council ra vidyalayaharuma jankari satraharu chalaunchan jasle samudaya lai shikshit ra sashakta banauncha, ताकि चरमपन्थी विचार फैलिनु अघि नै रोक्न सकियोस्।
A really positive pro-social community group combined with the proper education and the access to the supports that they need, and ultimately that those groups are empowered to feel as though they can be the first ones to start calling out that sort of behavior, definitely isn't just sort of one situation where you'll sort of say this young person is no longer at risk.
ली चाहन्छन् जसलाई कुनै युवा व्यक्तिको व्यवहार बारे चिन्ता छ ती अभिभावक वा समुदायका सदस्यहरूले थाहा पाउन् कि प्रहरी कर्मीद्वारा हस्तक्षेप र डरलाई व्यवस्था गर्ने बीचमा पनि एउटा मध्य मार्ग हुन्छ.
No one wants to look at their child and say they're engaging in terrorism. They might be like, oh, they're a slightly problematic teenager. They're going through some sort of social teething. So we want to actually get out there and start communicating to some of these people so they can be the one to have that conversation. If they've sort of got the knowledge and awareness where they can come to support groups and actually get that assistance they need, it would go a long way to sort of assisting young people to know that there's an alternate pathway.
यस भागको निर्माण निक चुम्बलेसले गरेका हुन्. थप जानकारीका लागि sbs.com.au/sbsexamins.
र श्रोतावृन्द, एसबीएस एक्जामिन्सको यो भागसँगै उक्त पडकास्टका अन्य अङ्कहरू चाहिँ तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ. ठेगाना हो sbs.com.au/nepali. र भर्खरै यो भाग प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी कृष्ण पोखरेल. र अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ. र योभन्दा अघि भने चाहिँ फुटबलको बारेमा चाहिँ के जानकारी हामीले लिएर आएका छौँ भने तपाईँ फुटबल प्रेमी हुनुहुन्छ भने प्रतीक्षा छ नै होला. अब फिफा वर्ल्ड कप आउँदै छ होइन. हरेक वर्ष चाहिँ यसपालि पनि एसबीएस एक्सक्लुसिभ ब्रडकास्टर रहेको छ. तपाईँले विश्वकपका सबै खेलहरू चाहिँ एसबीएस अन डिमान्डमा हेर्न सक्नुहुन्छ निशुल्क. र त्यो भन्दै गर्दा आउँदो शनिबार चाहिँ महत्वपूर्ण दिन छ र त्यसको कारण चाहिँ के हो भने यस वर्ल्ड कपको फाइनल ड्र चाहिँ आउँदो शनिबार हुन गइरहेको छ. विश्वकप त गत आउँदो वर्ष हुन्छ क्यानाडा मेक्सिको र युएसएमा. तर अब अस्ट्रेलिया चाहिँ कुन समूहमा कुन ग्रुपमा पर्छ त भन्ने चाहिँ तपाईँले आउँदो शनिबार हेर्न सक्नुहुन्छ. त्यसको लागि चाहिँ तपाईँ अलिक छिटो उठ्नुपर्नेछ. बिहान 4 बजे अस्ट्रेलियन इस्टर्न डे लाइट टाइम अनुसार हो यो चाहिँ. र त्यो दिन हामी तपाईँलाई सिधै अमेरिकाको राजधानी वाशिङटन डिसीमा अवस्थित जोन एफ केनेडी सेन्टर फर द पर्फर्मिङ आर्ट्समा लिएर जानेछौँ जहाँ फिफा वर्ल्ड कप 2026 फाइनल ड्र चाहिँ हुन गइरहेको छ. र थप जानकारी यसबारे पनि हाम्रो वेबसाइटमै पाउन सक्नुहुन्छ. ठेगाना हो sbs.com.au/nepali. र यो सँगै अब डिसेम्बर आयो, जनवरी पनि आउन लाग्यो. नयाँ वर्षको दिनमा एसबीएस चिलले चिलेस्ट 100 काउन्टडाउन गर्दैछ. र त्यसको लागि तपाईँले आफ्नो भोट पनि पठाउन सक्नुहुन्छ तपाईँलाई मन परेका आनन्दमय गीतहरूको. त्यसको लागि चाहिँ भोटिङ डिसेम्बर 8 खुल्ला हुनेछ. केही दिन मात्रै बाँकी छ, भोट गर्नुभएको छैन भने गर्नुहोला. र यति भन्दै अब गीत सुन्ने पनि पालो भएको छ. जेरी अन टप चलचित्रको गीत आमैले भन्थे. गायकहरू राजेश पायल राई, विराज गौतम र अनु ढकालको आवाजमा र विजय श्रेष्ठ र विराज गौतमकै शब्द सङ्गीतमा रहेको यो रमाइलो गीत आमैले भन्थेका साथ म दिनिता चाहिँ कार्यक्रमबाट विदा लिन गइरहेकी छु. 1 घण्टाको लागि तपाईँको साथ दिँदा हामीलाई त निकै नै रमाइलो भयो. तपाईँले पनि कार्यक्रम मन पराउनु भयो नै भन्ने आशाका साथ आउँदो मङ्गलबार र बिहिबार भेट हुने नै छ. तपाईँको दिन शुभ रहोस्. नमस्ते.
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो एसबीएस नेपाली. एसबीएस साउथ एसियनमा
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.